سورة يوسف مكية شان نزول مجھے کوئی کہنے نہیں آیا میں نے اپنے طور پر یہ مطالعہ کیا میں انتظار کرتا رہا کوئی کہنے آیا کہ کوئی آیا نہیں کہتے میں نے یہ کیا سورة یوسف مکی شان نزول اس کا یہ ہے کہ مشرکین کے سرداروں نے یہودیوں کے علماء نے ایک سوال کیا نبی کریم صلی اللہ علیہ وسلم سے اصل یہ سوال سکھانے والے یہودی مدینہ کے یہودی جن کو انگلی کرنے کی بہت اچھی مہارت تھی کیسے انگلی کرنے کی تو انہوں نے جو ہے مکہ کے مشرکین کو یہ سوال سکھایا تھا کہ ایسا پوچھو کہ آل یعقوب کا آبائی وطن تو ملک شام ہے فلسطین کنعان پھر یہ لوگ ملک مصر کیسے پہنچ گئے چونکہ موسیٰ علیہ السلام کے زمانے میں بنو اسرائیل ملک مصر سے نکلنے کی جدوجہد کر رہے ہیں تو بھائی مصر سے نکلنے کی جدوجہد کائی کی ان کا تو آبائی وطن ملک شام ہے یہ ان کا ایک سوال تھا کہ بنو اسرائیل آل یعقوب کا آبائی وطن ملک شام تو پھر یہ مصر کیسے چلے گئے اور مصر کیسے منتقل ہو گئے یہ پوچھو ان کو دوسرا سوال اسی کے قریب قریب یہ تھا کہ یوسف کا واقعہ پوچھو محمد صلی اللہ علیہ وسلم کو کہ یوسف کا کیا قصہ ہوا تو یہ قصہ دو طرح سے بیان ہوتا ہے ایک اجمال سے ایک تفصیل سے اجمال سے اس طرح کی ایک بوڑھے آدمی کا بچہ گم ہو گیا تھا پھر بعد میں مل گیا تھا یہ یوسف علیہ السلام کا قصہ ہو گیا نا پورا قصہ ایک بوڑھے آدمی کا بچہ گم ہو گیا تھا پھر وہ بعد میں مل گیا تھا تو انہوں نے سوال کیا تو اس کے جواب کے اندر جو ہے یہ سورہ یوسف نازل ہوئی مکی سورت ہے 111 آیتیں اس کے اندر ہے ماقبل میں سورہ ہود کے ساتھ اس کا ربط اس طریقے سے ہوگا کہ سورہ ہود میں 7 نبیوں کے واقعات تقریباً اللہ نے بیان فرمائے تو اسی طرح ایک جلیل القدر نبی کا واقعہ اللہ نے اس سورت میں بیان فرمایا تو بیان واقعات انبیاء کے اعتبار سے دونوں سورتیں مربوط ہیں وہاں بھی نبیوں کے واقعات یہاں بھی نبیوں کے واقعات بعض حضرات کہتے ہیں کہ یہ سورت نبی کریم صلی اللہ علیہ وسلم کے لیے بڑی تسلی کا سامان ہے اس لیے کہ حضور کی دعوت کی مخالفت کرنے والے خود قریش مکہ تو کہا آپ کو دین کی دعوت میں قریبی بعیدی ہر قسم کے لوگوں کی طرف سے مخالفت کا سامنا ہوگا لیکن فاستقم جم کے کام کرو مخالفت کی طرف دھیان نہیں دینے کا قریبی رشتہ دار مخالفت کرے تو بھی دھیان مت دو اور دور کے رشتہ دار مخالفت کرے تو بھی دھیان مت دو یہ کہا گیا نبی کریم صلی اللہ علیہ وسلم کو اللہ تعالیٰ کی طرف سے الکریم ابن الکریم ابن الکریم ابن الکریم حدیث میں حضور نے فرمایا 4 کریم یوسف ابن یعقوب ابن اسحاق ابن ابراہیم الکریم ابن الکریم ابن الکریم ابن الکریم اور قرآن کی عجیب خصوصیت ہے کہ کوئی نبی کا واقعہ مرتب نہیں ہے صرف حضرت یوسف علیہ السلام کا مرتب منظم صرف حضرت یوسف علیہ السلام کا واقعہ قرآن مجید کے اندر ہے البتہ اس کے بھی تمام اجزاء نہیں ہیں واقعے کے تمام اجزاء نہیں ضروری اجزاء سورہ یوسف میں ہیں इसलिए कि अभी किस्सा आएगा कि वो यूसुफ अलैहिस्सलाम को कुएं में लाट डाल दिया और वो काफला आया, उन्होंने निकाला, फिर क्या हुआ पूरा कुरान में वाकई है ही नहीं। फिर डायरेक्ट है وقال الذي اشتراه من مصر لامراته اكرمي مثواه, बीच की तमाम चीजें हस्प है, गोया इबरत नसीहत के लिए जितने अज्जा जरूरी थे बस इतने ही अज्जा है कुरान के अंदर, अलबत्ता है मुरत्तब। बाद हजरात ये कहते हैं कि मुख्तलिफ अंबिया के वाकियात कुरान मजीद में नबी करीम सल्लल्लाहु अलैहि वसल्लम को सुनाए गए ताकि तमाम नबियों के अखलाक का मजमुआ हुजूर में आ जावे, जामियो अखलाकी लंबिया, हुस्ने यूसुफ भी आ जावे, दमे ईसा भी आ जावे, मूसा का यदे बेजा भी आ जावे, आंचे तमाम खूबियां रखते हो वो एक नबी के अंदर आ जावे, जामियो कमालाती लंबिया। कहते हैं कि जन्नती लोग जन्नत में सूरे यूसुफ और सूरे मरियम पढ़कर मजे हासिल करेंगे, यानी जन्नत के अंदर तिलावत अजर और सवाब के लिए नहीं बतौर मजे लेने के। तो क्या अहले जन्नत सूरे यूसुफ और सूरे मरियम की तिलावत करेंगे बतौर मजा लेने के जन्नत में मस्त होकर के। और सुनो कोई डिप्रेशन का मरीज आ जाए जो बहुत गम सदा रहता हो, उलझन उलझन में गांडा गांडा जैसा हो गया हो, तो उसको सूरे यूसुफ की कहो के तिलावत करें, या सूरे यूसुफ सुने, या हो सके तो सूरे यूसुफ कागज के ऊपर प्लेट पर लिख करके पी जावे तो उसका गम हुज्न दूर हो जाके खुशो खुर्रम रहेगा वो। ये मुझे रब अमल है सूरे यूसुफ का। बिस्मिल्लाहिर्रहमानिर्रहीम कम से कम आज तो आप पढ़ लो, بسم الله الرحمن الرحيم ألف لام را تلك آيات الكتاب المبين الله تعالى ہی اس کی مراد کو جانتے ہیں۔ یہ آیتیں ہیں کتاب کی یعنی قرآن مجید کی آیتیں ہیں، کتاب کہلانے کے قابل جو کتاب ہے اس کی آیت ہے، اور اضافت من کے معنی میں ہے المبین جو حق کو باطل سے ظاہر کرنے والی یعنی حق باطل میں تمیز کرنے والی ہے۔ اِنَّا أَنزَلْنَاهُ قُرْآنًا عَرَبِيًّا لَعَلَّكُمْ تَعْقِلُونَ یقیناً ہم نے قرآن کو عربی زبان میں اتارا، چونکہ مخاطبین اولین عرب ہے، تاکہ مکہ والو تم قرآن کے معنی کو سمجھو، اس لئے ہم نے عربی زبان میں قرآن اتارا ہے۔ देखो इसमें जहां मुखातबीन अव्वलीन की रियायत है वहीं पर एक दूसरी बड़ी बात यह है कि जो ताबीराते अजीबा मानी और मजामीन और मफाहीम की उस अरबियत को हासिल है वो दुनिया की दूसरी जबान को हासिल नहीं है। इसीलिए कुरान के मजामीन की ताबीर अगर किसी दूसरी जबान में बिलफर्ज होती तो लोग कमा हक्का उन ताबीरात को समझ पाते ये कोई जरूरी नहीं था, लेकिन अरबियत की वसअत ताबीरात अजीबा और बदी फसी मानी इबारत इसकी वजह से लोगों के लिए मुराद इलाही को समझना आसान हो गया है। लअल्लकुम ताकिलून जैसे बाज मर्तबा जन आपको आपकी मादरी जबान में भी कोई बात समझाई जाए तो भी समझ में नहीं आती है, लेकिन उसके अलावा जिस जबान से आपको उन्स है या जिस जबान के अंदर वसअत है उससे कोई बात समझाओ तो फौरन समझ में आ जाती है। लाल लकुम ताकिलुन ताकि तुम्हारे अंदर कुछ समझ आवे। नहनु नकुसु अलैका अहसनल कसस बिमा औहैना इलैका हाजल कुरआन ए मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम हम आपके सामने हसीन तरीन वाकिया बयान करते हैं, इसीलिए कि अहसनुन नास का वाकिया है इसीलिए अहसनुल कसस कहा गया। एक तफसीर दुनिया में हसीन तरीन यूसुफ अलैहि सलाम का किस्सा इसीलिए अहसनुल कसस। बास कहते कि अहसन बमाना आजब अजीब व गरीब अंदाज का ये वाकिया है
कि एक बच्चा कुएं में से निकल के मुल्क का बादशाह बन जावे, ये अजीब तरीन बात, आसन बमाना आजब अजीब तरीन वाकिया इसके अंदर बयान हो रहा है। बिमा औहैना इलैका हादल कुरआन, इस कुरान के जरिए से जो हम आपकी तरफ वही के जरिए नाजिल कर रहे हैं, यानी ये किस्से की हक्कानियत और सच्चाई में तरद्दुद नहीं होना चाहिए। जो कुरान आप पर नाजिल हो रहा है उस कुरान के जरिए हम आपको बयान कर रहे हैं। वह इन कुंत मिन क़ब्लिहि लमिनल गाफिलीन, अगरचे इसके बयान करने से पहले आपको इस वाकिए की खबर नहीं थी, आपके दिल दिमाग पर ये वाकिया गुजरा नहीं था, आपने सुना नहीं था, क्योंकि हुजूर तो उम्मीद थे, हुजूर को क्या खबर, बस कुरान ने आके हुजूर को ये वाकिया बतलाया कि यूसुफ अलैहिस्सलाम का क्या किस्सा हुआ। इज قال يوسف لأبيه يا أبتي إني رأيت أحد عشر كوكبا والشمس والقمر رأيتهم لي ساجدين, एक ख्वाब देखा था, ख्वाब हजरत यूसुफ अलैहिस्सलाम ने ख्वाब ये देखा कि 10 सितारे 11 सितारे जिरियान तारिक जियाल काबिस अमूदान फुलेक मिसबा सरूख फराह वसाब जुलकतिफेन, ये 11 सितारे और 2 बड़े सितारे सूरज चांद वो आसमान से लटक कर जमीन पर आए और आके इन 13 की जमात ने यूसुफ अलैहिस्सलाम को सिद्धा किया। 11 छोटे सितारे 2 बड़े सितारे उन्होंने हजरत यूसुफ अलैहिस्सलाम के सामने सज्दा किया, 2 बड़े यानी सूरज और चांद। अभी अजीब ख्वाब देखा हजरत यूसुफ अलैहिस्सलाम ने तो फौरन अपने अब्बा जान को कहा, अब्बा जान मैंने आज रात में ये ख्वाब देखा है। इस कॉल यूसुफ ली अभी, जब यूसुफ अलैहिस्सलाम ने अपने अब्बा जान याकूब अलैहिस्सलाम को कहा, या अबती, ये जो कसरा है ने याए इजाफत महजूफ है, या अबती फतेह के साथ भी पढ़ा गया, इस बात को बतलाने के लिए अलीफ महजूफ है, या से बदली हुई। इन्नी रायतु अहदा शरकौकबा, मैंने 11 सितारे देखे, वह शम्स वल कमर और सूरज और चांद को देखा, रअयतु हुम ली साजिदीन, मैंने उनको देखा कि वो सब मेरे सामने सज्दा कर रहे हैं। याकूब अलैहिस्सलाम ने पूछा, बेटा इनको कैसे देखा, तो कहा अब्बा वो सब मेरे सामने सज्दा कर रहे थे, इस तरीके से मैंने देखा। साजिदीना या और नून के साथ जमा ही है, ये जविल उकुल वाली जमा है, जविल उकुल, हालांकि सितारे गैर जविल उकुल है लेकिन मुराद उनकी जविल उकुल है, क्योंकि मुराद है उससे 11 भाई और अब्बा अम्मा, इसलिए वो जविल उकुल है। قال يا بني لا تقصص رؤياك على اخوتك فيكيدوا لك كيدا ان الشيطان للانسان عدو مبين, याकूब अलैहिस्सलाम ने कहा, ए मेरे प्यारे बेटे तू अपने ख्वाब को किसी के सामने भाइयों के सामने बयान मत करना, वरना वो तेरे खिलाफ हीले साजिशें करेंगे, हसद के मारे तुझे हलाक करने का हीला करेंगे, इसलिए कि उनको इसकी तफसीर मालूम है, क्योंकि खानवदे नबूवत में रहते हैं ये 11 भाई भी, नबी के घराने में पले बड़े बड़े हुए थे, इनको भी समझ तो होगी ना, इसलिए वो तेरा ख्वाब सुनते ही समझ जाएंगे कि यहाँ मुराद सितारों से वो 11 भाई है और सूरत से मम्मी और चांद से अब्बा, इस तरह वो समझ जाएंगे और ये समझेंगे कि यूसुफ को बड़ा मकाम मिलने वाला है और हम यूसुफ के सामने सर निगू होने वाले हैं, तो अभी से तुझे कत्ल करने की साजिश करना शुरू करेंगे और शैतान इंसान का खुल्लम खुल्ला दुश्मन है जो लोगों से ऐसी ऐसी गंदी गंदी साजिशें करवाता है। यूसुफ अलैहिस्सलाम को उनके अब्बा जान ने नसीहत की। मुफस्सिरीन ने बहुत सारी बातें छेड़ी है, एक दो बातें छोटी छोटी समझ लो ज्यादा लंबी की बजाय। ख्वाब किसको कहते हैं ये समझना चाहिए।
तो इंसान का नफ्स जब नींद में होता है या इंसान का नफ्स बेहोशी में होता है तो बदन की तदबीर से वो फारिग होता है। देखो अभी आप जाग रहे हो, होश में हो, तो आपका नफ्स किस में मशगूल है? तदबीर बदनी में। आप देख रहे हो, सुन रहे हो, लिख रहे हो, नींद निकाल रहे हो, ये सारी तदबीर बदन कहलाती है। उसके अंदर आपका नफ्स मशगूल है। लेकिन जिस वक्त आदमी सो जावे या बेहोश हो जाए तो नफ्स को फुर्सत मिलती है, वो तदबीर बदन से उस वक्त पर फारिग हो जाता है। तो जिस वक्त पर इंसान का नफ्स नींद या बेहोशी की वजह से तदबीर बदनी से फारिग होता है तो उस वक्त उसको कुव्वते ख्यालिया के जरिए, कुव्वते ख्यालिया विचार शक्ति, कुव्वते ख्यालिया के जरिए से कुछ शक्ल सूरतें दिखाई देती है, उसी को कहते हैं ख्वाब। तो नफ्स इंसानी जब बदने इंसानी की तदबीर से फारिग होता है बेहोशी या नींद के वक्त, तब कुव्वते ख्यालिया के रास्ते से उसको कुछ शक्ल सूरतें दिखाई जाती है, उसी का नाम रखा जाता है ख्वाब, रूया। अब ये ख्वाबों की बुनियाद क्या है, ये बुनियादी भी समझो। नंबर एक, हदीसुन नफ्स दिन भर इंसान जो सूरते शक्लें बेदारी की हालत में देखता है वो नफ्स में जम जाती है और वही ख्वाब में नजर आती है। बेदारी की हालत में बाज मरतबा ऐसा भी होता है, दो चार पांच दिन पहले कोई चीज देखी और फिर दिमाग में जम गई, फिर हफ्ते के बाद नजर आई वो ख्वाब में। गर्ज ये कि बेदारी की हालत में इंसान जो शक्ल सूरते देखता रहता है वो उसके दिमाग में नफ्स में जम जाती है और वही ख्वाब में नजर आती है, उसको हदीसुन नफ्स कहते हैं। दूसरी किस्म ख्वाब की बुनियाद, तस्वीले शैतानी, तीन ता सीन वाव या लाम, तस्वीले शैतानी। क्या मतलब तस्वीले शैतानी के? इंसान बहुत सी मरतबा, इंसान पर बहुत सी मरतबा शैतान कुछ सूरते इल्का करता है, इल्का करता है शैतान कुछ सूरते इंसान के ऊपर। कभी डराने के लिए शक्ल सूरते दिखाता है शैतान ताकि आदमी डर जावे, और कभी फालतू खुश कर देने के लिए इंसान को शक्ल सूरत बताता है शैतान। तो शैतान को शैतान इंसान को कुछ शक्ल सूरत बतलाता है, कभी खुश करने के लिए कभी डराने के लिए। ये दूसरी बुनियाद है जिसको इस्तेला में कहते हैं तस्वीले शैतानी। नंबर तीन, इल्हाम मिन अल्लाह, अल्लाह ताला मोमिन को ख्वाब के अंदर खुशखबरी के तौर पर कुछ बातें सुनाते हैं, कभी किसी बुराई से मुतनब्बे करने के लिए दिखाते हैं सुनाते हैं, ये इल्हाम मिन अल्लाह कहा जाता है। ये तीन बुनियाद है ख्वाब की, तीन बुनियाद। इसीलिए एक हदीस में नबी करीम सल्लल्लाहु अलैहि वसल्लम ने इरशाद फरमाया, मोमिन का ख्वाब तो एक कलाम है, एक कलाम जिसके जरिए अपने रब से वो गुफ्तगू की सआदत हासिल करता है। मोमिन का ख्वाब एक कलाम है अल्लाह की तरफ जिसके जरिए वो अपने मालिक के साथ गुफ्तगू की सआदत और शराफत हासिल करता है। एक और बात समझो,
दुनिया में जितनी भी चीजें हैं ना, उसके दुनिया में वजूद आने से पहले आलमे मिसाल के अंदर उसकी एक खास शक्ल सूरत है। आलमे मिसाल, ये आलमे जाहिर है, वो आलमे मिसाल है। तो एक आलमे मिसाल है अल्लाह ताला के, उसमें हर चीज की एक शक्ल सूरत है, फिर उसकी नकल दुनिया के अंदर आती है। अब आलमे मिसाल के अंदर किसी चीज की जो शक्ल सूरत है वो इंसान को ख्वाब के रास्ते से नजर आती है। ख्वाब में ऐसा होता है। अब इंसानों के ख्वाब की हैसियत क्या है? पहली बात समझो, इंसानों के ख्वाब हुज्जत शरईया नहीं है। इंसानों के ख्वाब यानी आम इंसानों के, यूं कैद लगा दो, आम इंसानों के ख्वाब हुज्जत शरईया नहीं, क्योंकि यकीन नहीं है कि ये हदीसे नफ्स है, तस्वीर शैतानी है, ये इल्हाम मिन अल्लाह, इसका यकीन नहीं है। इसलिए आम इंसानों का ख्वाब हुज्जत शरईया नहीं। इसलिए देखो एक मसला यहां याद रखना, किसी आदमी ने नबी करीम सल्लल्लाहु अलैहि वसल्लम के ख्वाब में जियारत की, उसमें हुजूर का एक हुलिया मुबारक देखा, वो हुलिया हुज्जत नहीं है। हुजूर का वही हुलिया हुज्जत है जो शमाइल में सहाबा ने नकल किया। कोई कहे कि मैंने हुजूर को इस शक्ल में देखा ख्वाब में, इसलिए मैं भी ऐसी शक्ल अपनाऊंगा, गलत है। वो हुज्जत शरिया नहीं। हुज्जत शरिया क्या? जो सहाबा ने बेदारी में देख करके उम्मत को नकल किया, वो हुज्जत शरिया। इसीलिए आम इंसानों का ख्वाब हुज्जत शरिया नहीं, जबकि हजरत अंबिया अलैहिस्सलात वस्सलाम का जो ख्वाब होता है वो वही होती है, उसका यकीनी इल्हाम मिन अल्लाह होना ये साबित है, इसलिए उसको हुज्जत शरिया माना जाएगा। لقد صدق الله رسوله الرؤيا بالحق لتدخلن المسجد الحرام ان شاء الله آمنين। انبیاء کا خواب دلیل شرعی ہے، حجت شرعی، جیسے اذان، کئی صحابہ نے خواب دیکھا، حضور کو بیان کیا، حضور نے سب کا خواب دیکھ کے فیصلہ کر لیا، چلو یہی ترتیب چلاؤ اعلان کرنے کے لیے، حجت شرعی۔ اس کے بعد ایک حدیث یاد رکھنا کہ حدیث میں آتا ہے کہ خواب یہ نبوت کا 46واں حصہ ہے۔ نبوت ختم ہو گئی، الا المبشرات، مگر خوشخبریاں خواب کے ذریعے موجود ہیں، اور ایسے خواب کو نبوت کا 46واں، ایک روایت میں 40واں، ایک روایت میں 49واں، ایک روایت میں 50واں، ایک روایت میں 70واں हिस्सा बतलाया गया। 40, 49, 50, 70 ये सब अकवाल है, 46 ख्वाब नबुवत का एक हिस्सा है। क्या मतलब ख्वाब नबुवत का हिस्सा होने का? इसको समझो, क्योंकि झूठे मुद्दईया ने नबुवत ख्वाब ही को बुनियाद बनाते हैं। मुझे ये ख्वाब में नजर आया, और जिसको जाहिल बिदती लोग कहते हैं कि मुझे बशारत हुई, ऐसी ऐसी बशारत हुई, नहीं फिर बशारत के नाम पे दुकान चालू हो जाती है। तो इसका मतलब समझो कि दरअसल बात ये है कि हजरत नबी करीम सल्लल्लाहु अलैहि वसल्लम को शुरू में जब नबुवत मिल रही थी, उस वक्त 6 महीने तक हुजूर को मुसलसल सच्चे ख्वाब दिखाए गए।
ایسے سچے خواب کے حضور رات کو ایک چیز دیکھتے صبح میں ویسا ہی ہوتا تھا. 6 مہینے سچے خواب کا سلسلہ رہا. ابھی برابر یاد رکھنا یہ بخاری میں روایت ہے. اب حضور کی اعلان نبوت کے بعد کی زندگی کتنے سال کی؟ 23. اور 6 مہینے مسلسل سچے خواب, تو 6 کا 23 سے تقابل کرو تو 46 بنتے ہیں. ایک سال میں 2 مرتبہ 6 مہینے آئیں گے نا, تو 23 سال میں 6 مہینے کتنی مرتبہ آئیں گے؟ 46 مرتبہ آئیں گے. یہ ہے نبوت کا 46واں حصہ ہونے کا مطلب, کہ حضور کو ابتدان 6 مہینے سچے خواب نظر آئے تھے. گویا کہ یہ نبوت کا ایک 46واں حصہ, کہ نبوت کی شروعات جو ہے 6 مہینے تک مجھ سے سچے خواب سے ہوئی تھی. ساتھ میں یہ چیز بھی سمجھنا, انسان بہت سی مرتبہ خواب میں ایسی چیز دیکھتا ہے جو اپنی طاقت میں نہیں ہوا کرتی. جیسے میں دودھ کی نہر کے کنارے بیٹھا ہوا تھا, ایسا دیکھا, تو یہاں پانی کی نہر پر جانا ممنوع ہے, تو تو دودھ کی نہر کے کنارے کیسے بیٹھ گیا ہے؟ تو انسان بہت سی مرتبہ خواب کے اندر ایسی چیز دیکھتا ہے کہ ظاہر میں انسان کے لیے وہ قدرت نہیں ہے کہ وہ کام کر سکے. یہ نقطہ یاد رکھو, خواب میں بہت سی مرتبہ انسان ایسی چیز دیکھتا ہے کہ ظاہر میں اس کام کو کرنے کی اس کے اندر قدرت اور طاقت نہیں. اب دوسرا پہلو دیکھو, جب ظاہر میں وہ کام نہیں کر سکتا اور خواب میں دیکھا تو کیا مطلب ہوا؟ اللہ کا الہام اور اللہ کی قدرت سے اس کو وہ باتیں خواب میں دکھائی گئی. جب ظاہر میں کر نہیں سکتا اور دیکھ رہا ہے تو کیا مطلب ہوا؟ اللہ کے الہام اور اللہ کی قدرت سے اس کو وہ چیز دکھائی گئی. اور یہ الہام اور قدرت الہیہ سے دکھایا جانا یہ نبوت کی خاصیت ہے, نبوت کی خاصیت ہے. اس لیے اس طرح کے خواب کو نبوت کا حصہ قرار دیا گیا ہے. اس طرح کے خواب کو کوئی نبوت کا اس کو ایک حصہ قرار دیا گیا. اور یہ جو الگ الگ روایت ہے 40, 46, 50, 70, 49, تو اس کا مطلب کیا ہے؟ دیکھنے والے کے اعتبار سے کوئی آپ جیسا اعلیٰ درجے کا متقی ہو تو اس کے لیے 40واں حصہ ہے اچھے خواب, کوئی گرا پڑا عام مسلمان ہو تو اس کے لیے 70واں حصہ ہے نبوت کا خواب. تو رائی دیکھنے والے کے اعتبار سے 40, 46, 49, 50, 70واں حصہ حدیث میں قرار دیا گیا ہے. لیکن کوئی آدمی خواب سچے آنے کی بنیاد پر دعوی نبوت نہیں کر سکتا. یہ تو ایسا ہی ہے کہ تمہارے پاس رکشے کا ویل ہو اور تم کہ میں رکشے کا مالک ہوں, رکشے کا پہیا ہے اور تم کہ میں رکشے کا مالک ہوں, تو لوگ کہیں گے مرولی لے جاؤ اس کو, پاولی ہے یہ آدمی, رکشے کا خالی ویل ہے, ویل تو اس سے تم رکشے کے مالک بن گئے. تو نبوت کا 46واں حصہ خواب نظر آئے تو اس کی بنیاد پر کیا نبی بن گئے؟ مرزا کو یہی مغالطہ ہوا, تو مغالطہ کھڑا کیا تھا, ورنہ وہ تو متنبی تھا انگریزوں کا بنایا ہوا, لیکن اپنی نبوت ثابت کرنے کے لیے ایسے سب گپ گھوٹالے چھوڑتا رہتا تھا. تو کہتا تھا کہ مجھے اچھے خواب نظر آتے اور اچھے خواب نبوت کا حصہ ہے اس لیے میں نبی ہوں. تو رکشے کا پرانا ٹائر ہے اور کہتا ہے کہ میں رکشے کا مالک ہوں. اسی لیے کسی کو اچھے اور سچے خواب نظر آئے تو اس کی بنیاد کے اوپر وہ آدمی نبی نہیں ہو جاتا. ایک اور اہم مسئلہ اس کے اندر سمجھو, سچے خواب نظر آنے کے لیے ایمان شرط نہیں ہے. اسی سورہ یوسف میں پڑھیں گے کہ 2 کافروں کو سچا خواب نظر آیا, منسوس چیز ہے. سچے خواب نظر آنے کے لیے ایمان شرط نہیں ہے,
فاسق فاجر کافروں کو بھی سچے خواب آ سکتے ہیں، البتہ عام طور پر نیک لوگوں کو سچے خواب نظر آتے ہیں اور فاسق و فاجروں کو برے خواب نظر آتے ہیں، عام مطلب نیک لوگوں کو سچے خواب، فاسق و فاجروں کو برے خواب، عام متن، یہ اس کی بنیاد ہے۔